उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दछौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी केही कथाहरूको वाचन लिएर आएका छौं। आजका कथाहरू हामीले गोर्खापत्रमा प्रकाशित 100 वर्षका 101 कथा शीर्षकको संगालोबाट लिँदैछौ। यस संगालोमा कमल दीक्षित, शिव रेग्मी र शिवप्रसाद भट्टराईले सम्पादन गर्नुभएका कथाहरू छन्। शुरूमा सुनौ हामी कथा वेदकुमारी न्यौपानेको कथा, शीर्षक छ आघात। सावित्रीलाई धेरै रातदेखि निद्रा लागेको थिएन, राजा पनि लागेन। खुइया खुइया सुस्केर हालेर छटपटाइरहेन्। पहिलेका धेरै रातहरूमा जस्तै आज पनि उनी कहिले झ्यालबाट बाहिरको अन्धकारलाई हेर्ने र कहिले ओछ्यानमा थ्याच्च बसेर झोक्राउने गरिरहेन्। उनको मनमा नाना थरी कुराहरू खेलिरहे। छातीभित्र उत्थल पुथल मच्चिरह्यो। उनले के सम्झिन् कुन्नी। एक कोहोरो भएर भित्तामा हेरिरहेन्। हेर्दा हेर्दै उनको आँखा अगाडि छोराको कलिलो अनुहार घुम्न थाल्यो। उमेरले 18 वर्ष भए पनि उनका लागि उनको छोरो दुधे बालक नै थियो। त्यही बालक छोरो उनको काखबाट टाढिएको थियो। छोरो टाढिनुले र छोराको भविष्यको चिन्ताले उनको छातीमा भूकम्प गएको थियो। उनको मनमा सोचाइहरू, विचारहरू, सम्झनाहरू र गुनासाहरू एकपछि अर्को गरेर आउँदै थिए। एक्कासी रातको निरवतालाई भङ्ग गर्दै, अन्धकारलाई चिर्दै गोलीको तीखो आवाजहरू उनको कानमा ठोकियो। उनी नराम्रोसँग झस्किन्, मुटु बेसरी हल्लियो। उठ्न खोजिन्, उठ्न सकिनन्। सुत्न खोजिन्, सुत्न पनि सकिनन्। उठेर झ्यालमा गएर हेर्न खोजिन्, खुट्टै लागेन। रुन खोजिन्, आँखा शुष्क भए, आँसु नै आएन। धेरै बेरसम्म मुटु गरुङ्गो भइरह्यो, छातीमा अप्ठ्यारो भइरह्यो, चेतन शून्य भएर केही बेरसम्म टुलाइरहेन्। क्रमशः उनका आँखाहरू रसाउँदै गए। मनमा असह्य वेदना ओर्लियो। भलभल बगेको आँसु सारीको छेउले पुस्दै बिस्तारै उठेर झ्यालमा गइन् र अन्धकारमा डुबेको धरतीलाई टाढा टाढासम्म हेरिरहेन्। पहिले पहिले पनि गोलीको आवाज उनले सुन्ने गरेकी थिए र केही दिनदेखि त्यस्तै गोलीको आवाज सुनेको भोलिपल्ट तल्ला गाउँको विष्णुको छोराको लास भेटिएको थियो। त्यो दृश्य सम्झेर उनी एकपल्ट फेरि झसङ्ग झस्किन्। अर्कालाई पर्दाखेरि उनको मन त्यति साह्रो दुखेको थिएन, मनमा असीम सहानुभूति मात्र जागेको थियो। र त्यति बेला गोलीको आवाज सुन्दा यति साह्रो छोरपटाकी पनि थिएनन्, यति धेरै पीडाको अनुभूति पनि भएको थिएन, किनकि त्यति बेला उनको छोरो, उनको जीवन सहारा उनको साथमा थियो। तर केही समयदेखि उनको छोरो घरबाट बाहिरिन थालेको थियो। उसले कुनै जागिर खाएको पनि थिएन, अरू कुनै पेसा अप्नाएको पनि थिएन, र पनि ऊ बारम्बार बाहिर बस्थ्यो। कहिलेकाहीँ घरमा आउँदा पनि ऊ पहिले चाहिँ हाँस्ने, बोल्ने र खुलेर कुरा गर्ने गर्दैनथे। ऊ पूर्णतः परिवर्तन भइसकेको थियो। उनले छोरालाई धेरै पटक सोधिन्, जानकारी लिन खोजिन्, तर उसले केही बताएन। त्यसपछि उनी छोराको चिन्तामा भित्रभित्रै सल्किरहेन्। छोरो कहाँ जान्थ्यो, के गर्थ्यो र के खान्थ्यो, सुखी थियो कि दुःखी थियो, उनलाई केही थाहा थिएन। उनी भने प्रत्येक दिन, प्रत्येक रात छोराको पीरमा पिरोलिन थाले। गाउँघरमा गाईकै कुरा गर्न पनि थालिसकेका थिए। अर्जुनको चालामाला ठिक छैन जस्तो छ है, बेलैमा सम्झाउनु, नत्र पछि पछुताएर रुनु पर्ला, शुभचिन्तकहरू भन्ने गर्थे। अरू भने उनलाई अर्कै आँखाले हेर्थे। नजिक भएकाहरू पनि पर पर हुन्थे, सकेसम्म बोल्दैनथे। बोल्न परिहाल्यो भने पनि एक दुई वाक्य बोलेर एकातिर लागिहाल्थे। आफ्नो जीवनका सारा सुख र खुसीहरूलाई तिलाञ्जली दिएर हुर्काएको छोरोले जीवनको सन्ध्यामा यसरी पीर र चिन्तामा बारेर रुवाउला भन्ने कुरा उनले कहिल्यै सोचेकी थिएन। उनले त त्यही छोराको आँखामा सुनौला सपनाहरू देखेकी थिइन्, त्यही छोराको मुस्कानमा सुख र खुसीको अनुभूति गरेकी थिइन्, र त्यही छोराको सबल खुट्टाहरू सुमसुम्याउँदै आफ्नो जीवनको आधार भेटेकी थिइन्। हुन पनि उनले छोराको सुन्दर भविष्यको कल्पनामा डुबेर आफ्नो मनमा आकाङ्क्षाका अनगिन्ती बिरुवाहरू रोपेकी थिइन्। आँखामा मिठा मिठा सपनाहरू फुलाएकी थिइन्। तर आफूले सोचे जस्तो कहाँ हुँदो रहेछ र उनले मनमा धेरै कुरा खेलाउँदै लामो सुस्केर हाले। रात छटपटीमै बित्यो, धरतीभरि उज्यालो फैलियो, तर उनको मनमा भने उज्यालो भएन। उनका आँखा बारम्बार राति गोलीको आवाज आएको दिशातिर उठ्थे र टोलाउँथे। केही क्षणमा आँसुले दृश्य धमिलो भएपछि धोतेको सबकोले आँसु पुस्दै थचक्क बसिन्। मनमा अनेक शंका, उपशंका र अनिष्टको कल्पना गर्दै मनभित्रका ज्वालामुखी र ज्वारभाटाहरूलाई ओठभित्रै थुनेर अरूका अगाडि सामान्य बन्ने प्रयत्न गरिरहेन् र घरको दैनिक काममा लागिरहेन्। घाम छेपिएर बिहानी दिउँसोमा परिणत हुँदै थियो। उनलाई भने कति बेला घाम उदायो, उति बेला बिहान बित्यो पत्तै भएन। उनी धेरै पटक भित्र बाहिर गरिरहन्, धेरै पटक केही परसम्म गएर बाटोतिर हेर्दै फर्काँदै गरिन् र थाकेर टकतरान भएपछि आँगनको डिलमा थुचुक्क बसेर आँखाले देखिने जति सबै ठाउँमा आँखा गोकाइन्। केही क्षणपछि लामो सास फेरेर पिँढीतिर बढिन्। पिँढीको भित्तामा झुन्डाइएको लोग्नेको फोटो हेरिन्। सैनिक पोसाकमा उभिएका अहिले नै बोल्छन् जस्तो थिए उनी। उनले हेरिरहन्। हेर्दा हेर्दै आफ्नो जीवनका केही क्षणहरू त्यही सर्वलाए। राजाको सिन्दूर परिरहेको छु, कर्तव्य नगरी भोर खटाएपछि जानै पर्छ, अन्तिम पटक विदा हुने बेला उनले भनेका थिए। हेर त पीर नगर, हाम्रो छोरो छ, मलाई केही भइहाल्यो भने पनि यही तेरो सहारा हुनेछ। यसलाई पनि सेनामा भर्ना गर्नु, अरू पेसा गरेर यसरी देश सेवा गर्न कहाँ पाइन्छ र? देश भनेको आमा हुन्, आमाको सेवा गर्नु, रक्षा गर्नु छोराको कर्तव्य हो, धर्म हो। उनलाई फेरि रुन मन लाग्यो, मन फुकाएर रोइन्। रुदा रुदा थाकेपछि पिँढीमा बसेर निराश र उदास आँखा बाटोभरि ओछ्याइरहन्। उनी छोराको प्रतीक्षा गरिरहेकी थिइन् वा छोराको कुसमाचार ल्याउने व्यक्तिको, उनीलाई थाहा थिएन। उनका आँखामा घरि हाँसिरहेको छोरा आउँथ्यो, घरि छोराको चेतनहीन शरीर। उनलाई असह्य भयो। भित्र पसेर एक अङ्कुरा पानी एकै सासमा पिइन् र लामो सास फेरेर बाहिर निस्किन्। बाहिर आएर हेर्दा बारीको बीचको ठुलो रुख ढाल्ने तयारी भइरहेको थियो। एउटा व्यक्ति काट्ने तरिका सिकाउँदै थियो, अर्को व्यक्ति हातमा बन्चरो लिएर हान्न तयार थियो। उनलाई खपिन सक्नु पीडा भयो। दौडेर गएर बन्चरो खोसेर त्यही व्यक्तिलाई हिर्काउँ जस्तो लाग्यो, तर व्यवस्था त्यो रुखमा अब उनको कुनै अधिकार थिएन। छोरालाई हुर्काउँदा बढाउँदा र पढाउँदा अलिअलि गर्दै बेच्दै खाँदै गर्दा त्यो रुख र रुख भएको जमिन अर्कैको अधिकारमा परिसकेको थियो। उनले विवश आँखाले रुखलाई र लोग्नेको तस्विरलाई पालै पालो हेरिन्। एउटा सानो बिरुवा हातमा लिएर उनले भनेका थिए, आऊ सावित्री, यो बिरुवा यहाँ सारौँ, हाम्रो मायाको सम्झना हुनेछ, यो पछि यो बिरुवा ठुलो रुख हुनेछ, हामी बुढाबुढी हुनेछौँ, म जागिरबाट रिटायर भएर आएपछि यसको छारीमा बसेर खेतबारीमा खेताला लगाउनेछु, तिमी खाजा ल्याएर यसैको फेदमा बसेर खेतालालाई बाँड्नेछौ। उनको कानमा धेरै पुरानो आवाज गुन्ज्यो, आँखामा त्यति बेलाको दृश्य दोहोरियो। भर्खर बिहे भएका नवदम्पतिले मायालु स्पर्श समेटेर त्यो बिरुवा सारेका थिए। कति मल जल र बार बन्देज गरेर त्यो बिरुवालाई हुर्काएर रुख बनाएका थिए। आज जब त्यो बिरुवा एउटा विशाल वृक्ष बन्यो, त्यसलाई यति सजिलै ढालिँदैछ। उनले एकपटक फेरि लामो सास फेरि सोचिन्। आफूले रोपेर आफैले हुर्काएका भए पो थाहा हुन्थ्यो, अर्काले रोपी हुर्काई बढाइ गरेपछि काट्न कति सजिलोसँग तम्सेका निर्दयीहरू। उनले हेर्दा हेर्दै रुख काट्न थालियो। रुखमा जतिपटक बन्चरको प्रहार पर्थ्यो उतिपटक उनको छातीमा चोट लाग्थ्यो। रुखलाई दुखे कि दुखेन उनलाई थाहा भएन। उनलाई भने अत्यन्तै दुख्यो, असह्य भएर दुख्यो। प्रत्येक प्रहार, प्रत्येक चोट चोटसँगै, दुखाइ दुखाइसँगै बल्झेको अतीत। हेर्दा हेर्दै केही क्षणमै त्यो ठुलो रुख घडराममा ढल्यो। उनको मुटु पनि बेसरी हलियो। ढलेको रुखलाई निर्निमेष दृष्टिले हेरिरहन्। त्यति बेलै तल्लो घरको रमेश दौडिँदै उनको नजिक आएर उभियो। उनले पुलुक्क रमेशको मुखमा हेरिनमन झसङ्ग भयो। कान्छी आमा, कान्छी आमा, अर्जुन के भयो मेरो छोरालाई? रमेशको बोली बीचमै रोकेर हतासिँदै सोधिन र जुरुक उठिन्। रमेशले दृष्टि घुमाएर भर्खर ढालेको रुखलाई हेरेर शिर झुकायो। उनी एकपटक शिरदेखि पाउसम्म थर र काँपिन र जड तुल्य भइन्। केही बेरसम्म रमेश पनि केही बोल्न सकेन, चुपचाप उनको पीडित अनुहारमा हेरिरह्यो। खोइ कान्छियामा के भो के भो, कोही भन्छन् प्रहरीले, कोही भन्छन्। रमेशले साह्रै अफेरोसँग भन्दै वाक्य अधुरै छोड्यो र पुनः शिर झुकायो। उनले कुनै प्रतिक्रिया देखाएनन्, भावहीन भएर टोलाइरहन्। केही क्षणपछि उनको मुखबाट अत्यन्त पीडित र व्यथित क्षीण आवाज निस्कियो। धर्मराजले होस् कि यमराजले के फरक पर्छ र, परिणाम त उही हो नि। त्यसपछि उनी केही बोलिनन्। ढलेको त्यो रुखलाई एकओर हेरिरहन् र धर्मराउँदै त्यही रुख चाहिँ बङ्लङ्ग ढले। श्रुति सम्वेगमा अहिले हामीले सुनेको कथा आघात शीर्षकको कथा थियो। यसलाई देवकुमारी नेउपानेले लेख्नुभएको थियो। आज हामी श्रुति सम्वेगमा 100 वर्षका 101 कथा गोर्खापत्रको प्रकाशनमा निस्किएको पुस्तकबाट कथाहरू वाचन गरिरहेका छौं। अब अर्को कथा हामीले वाचन गर्ने कथाको शीर्षक स्पर्श सुख रहेको छ। यो कथाका लेखक हुनुहुन्छ रत्न प्रजापति। रत्न प्रजापतिको कथा स्पर्श सुख अब सुन्छ। ऊ विरक्त मानेर घरबाट निस्क्यो। उसको हातमा एउटा पुर्जी छ, त्यो औषधिको लिस्ट हुनुपर्छ, अर्थात् प्रेस्क्रिप्सन। ऊ लुरुलुरु हिँडिरह्यो। कतातिर हो कसैले सोध्यो। ऊ जससँग भयो उसलाई झनक्क रिस पनि उठ्यो। हिँड्ने बेलामा नसोध्नु भन्छन्। सम्भवतः यसै भएर उरिस आयो। उसले त्यो मान्छेलाई एकपल्ट घुरेर हेऱ्यो अनि केही नबोली फेरि लुरुलुरु हिँड्न थाल्यो। यो औषधि पनि कति छिटो छिटो सिद्धिन्छ, उसले हिँड्दा हिँड्दै सोच्यो। औषधि किन्दा किन्दा ऊ हैरान भएको हुनुपर्छ, अथवा पैसा सकिएर थप सापट लिनुपर्ने चिन्ताले ऊ ग्रस्त हुनुपर्छ। उसको हावभावले यही बताउँछ, यही देखाएको छ। चिसो बढेर हो कि उसको लुगा पातलो भएर हो, उसलाई जाडो महसुस हुन थाल्यो। शरीरमा काँडाहरू उम्रिन थाले र ती काँडाहरूले उसैलाई घोच्न थाले। चस्चस्ती उसले दुवै हात पाइन्टको च्यातिएको खल्तीमा उसार्यो। उसको चिसो हातले तिग्रामा स्पर्श गर्यो। आछु उसले मनमनै भन्यो र खल्तीभित्र हात मुठी कसेर लुरुलुरु हिँडिरह्यो। ऊ एकहोरो भएर हिँड्दा अर्को मान्छेसँग ठोकिन पुग्यो। आँखा छैन, त्यो मान्छेले फर्केर भन्यो। उसले केही भन्न सकेन, आँखा त सधैँ नै छन् तर देख्न सकेन। मनमनै यसो भन्दै ऊ हिँडिरह्यो। सापट्टि माग्नु उचित होला कि उधारो माग्नु, उसले भविष्यको समस्याको अस्थायी समाधान अहिले नै सोच्यो। जिन्दगी नै अस्थायी छ, समस्याको समाधान कसरी स्थायी हुन्छ? ऊ यस्तो सोच्दै हिँडिरह्यो। ऊ बस स्टपमा पुग्यो। बस थिएन, विक्रम टेम्पो पनि थिएन, त्यसैले एकछिन कुर्यो। त्यहाँ बस कुर्नेहरू अरू अरू पनि थिए, बालक वृद्ध युवा युवती सबै नै। त्यसमध्ये एक युगल जोडी आपसमा टाँसिएर निकै मस्की मस्की गफिरहेका थिए। उसले निकै उत्सुकताको आँखाले हेऱ्यो, निकै लोभिएर हेऱ्यो। हेर्दा हेर्दै उसले के सम्झ्यो कुनी, ऊ आफै फिस्स हाँस्यो अनि एकपल्ट यसो बस आउने दिशातिर हेरेर मनमनै भन्यो, यी बसहरू पनि आफूलाई हतार पर्दा कहिले बेलामा आइदिँदैनन्। यसो भनेपछि एक फन्का घुमेर पूर्ववत उभिएर बस कुर्न थाल्यो। बस आइपुग्यो, सबैजना चढे, ऊ पनि चढ्यो। बसमा भिड थियो, ऊ भिडमै कतै उभियो। मान्छे चढ्ने र ओर्लने क्रम सिद्धिएपछि बस बिस्तारै उड्न थाल्यो। उसको मन पनि बिस्तारै कता कता उड्न थाल्यो। यी बसहरू कुनै पङ्क्चुअलिटी छैन, यात्रुहरूको समयको ख्यालै छैन। गुन्द्रुक सिन्की जै मान्छे खान्छन्। यात्रुहरूको शरीरको ख्यालै छैन, ख्याल छ मात्र पैसाको, एक यात्रुको 3 रुपियाँका दरले। नेताहरू कसैमा एकाउन्टेबिलिटी नै छैन, न जनताको मतलब, न त देशको मतलब। मतलब कोसीको छ, सत्ताको छ, शक्तिको छ, मतलब छ जसरी पनि चुनाव जित्नुसँग, अरू थोक भाडमा जाओस्। जनतामै पनि रेस्पोन्सिबिलिटी छैन, के गर्नुपर्छ के गर्नु पर्दैन, छु मतलब सबैलाई आफ्नो स्वार्थ प्यारो छ। बस समयमा आइदिएको भए यतिखेर ऊ औषधि लिएर घर पुगिसक्थ्यो, तर बस समयमा आइदिएन, त्यसैले अहिलेसम्म ऊ बसमै छ। अर्को बस स्टपमा फेरि बस रोकियो। घच्चम घच्चा गरेर दुईजना चढे। एउटी स्वास्नी मान्छे उसित ढेसिन आइपुगी। उसको ढाडमा छ्वास नरम चिजले छोए जस्तो भयो। त्यो चिज निकै सुखदायी र आनन्ददायक थियो। त्यो स्पर्शले ऊ एकछिन रोमाञ्चित पनि भयो अनि उसले यसो पछाडि फर्केर हेऱ्यो। त्यो स्वास्नी मान्छे भर्खरै बिहे भए जस्तै युवती नै थिए, तर बिहे भइसकेकाले अब ऊ स्वास्नी मान्छे भइसकेकी थिए। ऊ सामान्य स्वास्नी मान्छे जस्तै थिए तर राम्री थिए, अर्थात् नेचुरल ब्युटी। उसको हेराइप्रति स्वास्नी मान्छेले कुनै वास्ता गरिन अनि उपूर्ववत आफ्नो ठाउँमा उभिरह्यो र त्यो स्पर्श सुखको मजा लिइरह्यो। बस रोकिँदा मान्छे ओर्लिँदा र चढ्दा बसका मान्छेहरू चलमनाउँथे, यताउति ढकेलिन्थे, ढल्किन्थे, यताउति सर्थे। यस्तो बेलामा त्यो स्वास्नी मान्छे झन बढी उसित टाँसिन आइपुग्थे। ऊ चुप लागेर उभिरहन्थ्यो। उसलाई त्यो स्वास्नी मान्छेको कोमल अङ्गको स्पर्शले निकै मजा आइरहेको थियो। त्यो स्पर्शको आनन्दले उसभित्र उकुस मुकुस बढ्दै गरेको थियो, बाफ उड्न खोज्दै थियो, जोस बढ्दै थियो र उसले बिस्तारै त्यो सार्वजनिक बस पो हो भन्ने पनि बिर्सिँदै थियो। अब ऊ स्वयं स्वास्नी मान्छेप्रति ढल्किँदै जाँदै थियो ताकि उससँगको स्पर्श अठुट रहोस्। स्वास्नी मान्छेले उसको शरीरको भार महसुस गर्दै थिए। ऊ पर सर्ने प्रयत्न गर्दै थिए तर त्यहाँ पर सर्ने ठाउँ नै थिएन। ऊ भने बसको सानोतिनो घचाको चुको पनि फाइदा उठाउँदै थियो। त्यो स्वास्नी मान्छेको तात्तातो स्पर्श, उसको शरीरबाट निस्केको तात्तातो बाफ अनि उसको कपालबाट आइरहेको मिठो सुगन्धले उसमा निकै उन्माद चढिसकेको थियो। त्यो स्पर्श सुखले ऊ मधोस चाहिँ भइसकेको थियो किनभने त्यो स्पर्श सुख उसलाई धेरै लामो प्रतीक्षापछि बल्ल प्राप्त भयो जस्तो लागिरहेको थियो। तर उसले सोचेको छैन त्यो स्पर्श कसको, उसकी प्रेमिका, उसकी स्वास्नीको अथवा केही रुपियाँमा प्राप्त हुने वेश्याको। कुन स्पर्शको सुख लिइरहेको छ ऊ? साँच्चै कुन स्पर्श बढी सुखदायी हुन्छ होला? प्रेमिकाको, स्वास्नीको, वेश्याको अथवा अर्का कि स्वास्नीको? बस कच्याको रोकियो। ऊ झसङ्ग भएर सम्झ्यो औषधि। उसले यताउता हेऱ्यो, बाहिर निहाल्यो। ऊ त धेरै अगाडि पुगिसकेको रहेछ, आफू ओर्ने ठाउँभन्दा पनि धेरै पर पुगिसकेछ। ऊ हत्तपत्त ओरेर बाटो पार गर्यो। विक्रम टेम्पो रोकिराखेको थियो, ऊ त्यसैमा चढेर फर्क्यो। वास्छ, उसको नाकमा केही नमिठो गन्ध पस्यो। उससँग एउटा भारी बोक्ने मान्छे बसेको रहेछ। त्यो उसको जिउको पसिनाको गन्ध रहेछ। त्यो मान्छेको गनाउने शरीरको स्पर्शले उसलाई जुगुप्सा बोध हुन थाल्यो। उसलाई कतिखेर टेम्पोबाट ओर्नु जस्तो भयो। उसलाई फेरि उकुसमुकुस हुन थाल्यो। ऊ औषधि पसलबाट केही भिटामिन र केही अरू औषधि लिएर हतार हतार गरेर पुग्यो। उसकी स्वास्नी उसकै बाटो हेरिरहेकी थिए। ऊ पुग्ने बित्तिकै च्याटिहाली, तपाईँ जेमा पनि ढिला गर्नुहुन्छ। केमा ढिला गरेँ मैले? ऊ पनि त्यसै गरी चिच्चायो। जन्मनमा, कमाउनमा, प्रेम गर्नमा, बिहे गर्नमा, छोराछोरी पाउनमा, ऊ म सबैमा ढिला भएँ। ऊ आफैमा जङ्गियो, म जन्म नै ढिला भएँ। त्यसरी कमाउन सकिनँ, कमाउन नसके खालि प्रेम गर्ने सौभाग्य पाएँ। प्रेम गर्न नपाएकैले बेलैमा बिहे गर्न पाइनँ र तिमी जस्तो, के म जस्तो? उसकी स्वास्नी फेरि च्याटिए। उसले के भन्न खोजेको थियो त्यो बिर्स्यो र सम्झाने चेष्टा पनि गरेन। उसले औषधिको झोला टेबलमा राख्दै भन्यो, 500 रुपियाँ चट। मेरो लागि हो त? उसकी स्वास्नी नरम भएर बोले। कसको लागि त? ऊ अलिक गरम भएरै बोल्यो। तिम्रो सन्तानको लागि त हो नि। ए हो त अघि। उसकी स्वास्नी नरम भए, ऊ पनि नरम भयो। उनीहरूको प्रेम चाहिँ गरम हुन थाल्यो। बसको घटनाले उसलाई पछ्याइरहेको थियो। त्यही घटना सम्झाउँदै ऊ पलङमा पल्ट्यो। लुगा त फुकाल्नुपर्छ कमसेकम, भन्दै उसकी स्वास्नीले उसको कमिज फुकालिदिए। स्वास्नीको हातको स्पर्शले उसको आङ सिरिङ भयो। उसलाई कस्तो कस्तो भयो, कस्तो भयो खोइ, कस्तो भयो कस्तो, काउकुती लाग्यो कि आनन्द आयो कि सर्प हिँडे जस्तो भयो कि खोइ, कस्तो भयो कस्तो। ऊ खालि स्वास्नीलाई हेरेर टोलाइ मात्र रह्यो। ऊ झसङ्ग भयो, बिउँथ्यो सपनाबाट। उसले सपना देखेको रहेछ। उसले बत्ती बालेर हेऱ्यो, देख्यो अर्कै पलङमा उसकी स्वास्नी फुइँ फुइँ निदाइरहेकी। महिना पुग्ने लागेको पेट भ्यात्त निस्किरहेको, चाया परेको अनुहार, खोपिल्टो परेका गाला, लौका झुन्डे जस्तो छाती, उसले महिनौदेखि नछोएको एउटा सिङ्गो शरीर, यो सबै देखेर उसलाई कस्तो कस्तो भयो। तर कस्तो भयो थाहा भएन। खोइ कस्तो भयो, खालि अघिको बस यात्रा, त्यो स्वास्नी मान्छेसँगको स्पर्श सुख र अहिलेको सपना सम्झेर ऊ टोलाइ मात्र रह्यो, टोलाइ मात्रै रह्यो। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखाजेरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेरौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज गोर्खापत्र 100 वर्षका 101 कथा संघालोभित्रका कथाहरू वाचन गरिरहेका छौं। अब वाचन हुने कथाको शीर्षक छ सहस्राब्दीकी प्रेमिका। यो कथाका लेखक किशन थापा अधीर हुनुहुन्छ। पढ़ू तारे मैं पैया, पढ़ू अब फेरि तिमीले आफ्नो बानी थाल्यौ मनमन। मसित तिमीले गरेकी नाटकको पर्दा पूरा उठिसकेकै छैन, फेरि अर्को नाटक सुरु गर्यौ। म मात्र होइन, तिमीलाई बुझ्ने सबले मान्नै पर्छ। अचम्म छ, अचम्म भयो, अचम्म गर्यो, किनभने तिम्रो नाटक सजिलै थालियो यसरी। क्लास खाली थियो, तिम्रो साथीहरू घाम ताप्न बाहिरिएका थिए। क्लासका अरू केटाहरू पनि कोही कता हिँडिसकेका थिए, कोही कता। देवलाल आफ्नै धुनमा लेखिरहेको थियो, तिमीलाई यो जत्तिको राम्रो अवसर अरू लाग्ने कुरै भएन। यसैका लागि बहाना बनाएर साथीहरूबाट एकान्त पाएकी थियौ। बिस्तारै गएर तिमी देवलाल अघि उभियौ। एकपटक त झल्यास भए जस्तै गरेर देवलाले टाउको उठायो। बस त्यही क्षणका लागि तिमीले सिङ्गै शरीरमा विशेष अत्तरका साथ ओठमा मुस्कान र आँखामा भावहरू तयार गरिसकेकी छँदै थियो। चाहिने एउटा बाहना नहो, तिर्सिहाल्यो एउटा बाहना, इन्भाइरोमेन्टल माइक्रोबायोलोजीको नबुझेको पाठ। तर वास्तवमा तिमीले यो एउटा अवसर दिएकी थियौ देवलाललाई पुरुषार्थ प्रदर्शन गर्नका लागि। यस्तो म किन पछि परोस्। छाती फुलाएर ऊ अघि सर्यो, ऊ अघि सर्यो, साथमा वातावरणभरि फैलिरहेको तिम्रो जादुको प्रभावमा बिस्तारै लठिन पनि थाल्यो। यो पनि तिम्रो जादुकै प्रभाव हो। देवलालतिरको तिम्रो उन्नति कुनै साथीले पनि चाल पाउन सकेका थिएनन्। अनि देवलाल, तिमीलाई ऊ पहिला ठिकै मात्र लाग्थ्यो होइन? एमएससी पहिलो वर्षमा ऊ प्रथम के भयो? तिम्रा नयनभरि ऊ नै बस्न पुग्यो, कहिले नहट्ने जस्तै गरी, किनभने तिमी राम्ररी जान्दछौ मुनमुन। उसले डिग्रीमा विशिष्ट श्रेणी हासिल गर्यो भने आगामी पढाइ र रोजगारीका लागि विदेश जाने मौका पाउँछ। र ऊ विदेश जानु भनेको तिम्रा निम्ति धेरै कुरा हो, किनभने तिम्रो विचारमा विदेश जान पाउनु भनेकै संसारको सबभन्दा ठूलो उपलब्धि हो, होइन त? त्यसो त प्रकृति राज, जोसित तिमीले धेरै मिठा मिठा गफ गर्न भइसक्यौ, ऊ पनि पाकिस्तान जाँदैछ नि। तिमीलाई थाहा छ, सोच्दो होला कस्तो मूर्ख प्रश्न गरेको भन्ने। यस्तो खबर अर्थात् को केटा के कता, यो त तिमीलाई पहिले थाहा भइहाल्छ होइन त? तर तिम्रो आफ्नै हिसाब छ, प्रकृति राजभन्दा देवलाल तिमीलाई धेरै मानेमा सजिलो लाग्यो। साँच्चै भन्ने हो भने आफ्नो उन्नतिको चाहनामा तिमीबाट हुने यस्तो गुणन जोड घटाउ न म जान्दथे न भगवान्, अझ केवल देवलाल के जान्दो हो। यसलाई मैले त पहिलेदेखि नै तिम्रो जादु मानि आएकै छु। अनि यही जादुको प्रभावले तानेर बेला बेलामा देवलाललाई आफूसित कता कता हराउन विवश बनाउन थाल्यो। जति जता हराए पनि हराएको पत्तो भने आफूसँग हिँड्ने साथी विनितालाई पनि दिएकी छैन। सम्भवतः आफ्ना सखीहरूको माझ पनि आफूलाई सुशील कन्या साबित गर्न तिमीलाई त्यतिकै जरुरी लागेको हुनुपर्छ, जतिको प्रत्येक नवयुगको अघिल्तिर तिम्रो त्यस्तो प्रयत्न चल्ने गर्दछ। यो कुरा भिन्नै थियो, मसितको तिम्रो सम्बन्ध सबै साथीहरूलाई थाहा हुन आयो, त्यो पनि सम्बन्ध नै लगभग अन्त्य हुने अवस्थामा। यस्तो झनक तिमी आफैले दिएकी थियौ म राम्ररी जान्दछु। मलाई बदनाम र आफ्नो चरित्र सफा पार्ने तिम्रो उद्देश्य थियो। अब तिम्रो उद्देश्य देवलालको सम्पूर्ण इमान्दारी आफूतिर सोर्ने र उसप्रति आफ्नो इमान्दारीको नयाँ पर्दा हालिदिने छँदैछ। अब त तिमीहरू दुईजना मात्र ककनीको यो एकान्तमा पसारिएका छौ। उद्देश्य र अतिरिक्त क्रियाकलाप त तिमीले सजिलै सम्पन्न गरिहाल्यौ, तर अन्ततिर एक्कासी तिमीले झस्किन पर्यो, किनभने देवलालको मुखबाट मेरो गीत चेपिन पुग्यो। चाहेको तिमीलाई नै हो, साथ तिम्रै रोजेको, लाखौँमा तिमी नै हो मैले मुटुमा सजाएको। तब के थियो र आँसु सासु चुहाएर तिमीले उसको मन कोट्याउन थाल्यो। तबसम्म कोट्याइरह्यो कोट्याइरह्यो, जबसम्म तिमीले विश्वास भएन उसको मसित कुनै सम्पर्क छैन। डर लाग्दै थियो, यहाँ पनि कोट्याउने क्रम सुरु गरेर तिमीले मेरो मनलाई जस्तै घोची घोची बाँच्ने आयु नै समाप्त त पारिदिनौ, किनभने त्यसपछि तिमीले मेरो मनलाई किचिमिची गरेर हिँडेकी थियौ। तिमी हिँड्यौ आफ्ना रङ्गीन सपनाहरूलाई विपना तुल्याउन, यो केटो सक्षम हुन सक्दैन भन्ने अनुमान गरेर, केवल अनुमान गरेर। खासमा तिमीभित्र लहरापन फैलिँदै थियो भन न, जुन रुख अगाडि देखियो बस त्यसैमा बेरियो। त्यसो भए वर्षौँदेखिको मेरो सान्निध्य कुनै प्रभावकारी थिएन, देवलाल यति छिट्टै मभन्दा नजिक आइपुगेछ। तिम्रो भलो होस् मुनमुन, किनभने तिमी एक्लैले पाए त संसारैलाई हत्केलामा नचाउने क्षमता राख्थ्यौ। जस्तो म पछि अब देवलालाई नचाइरहेकी छौ, कहिले यता कहिले उता म प्रार्थना गर्ने गर्थेँ आफ्नो उन्नतिका लागि तिमीले चाहे जस्तै भगवान्ले पुर्याइदिउन्। तर मेरो प्रार्थना पटक्कै नसुन्ने भगवान्को आफ्नो बानी छँदै थियो, अर्थात् उनले यसपटक मेरो केही मानिदिएनन्। किनभने एक दिन स्नातकोत्तरको परीक्षाफल प्रकाशित भयो, तर त्यसले विशिष्ट श्रेणीमा तिम्रै साथी सपनालाई उभाइरहेको थियो। अब यसपछि पनि म जान्दछु, तिमी पनि जान्दछौ, देवलालप्रति पनि तिम्रो रुचि त्यसै गरी स्वाट सुट घट्नेछ जसरी वरिपरि बिगार गरेपछि नदीको बाढी घट्दछ। अब यसपछिका क्रियाकलापका लागि तिम्रो दिमागमा पहिलेदेखि बहाना तयार भएर बसेको छँदैछ। के गर्नुपर्छ, के गर्नु पर्दैन, ती सब गरिहाल्छौ। यो कुनै ठुलो कुरा भएन। ठुलो कुरा त यो पो भयो, यसपालि पनि तिम्रो निशाना गलत ठाउँमा परेछ। कसो? यसपछि देवलालाई त्याग्ने र अर्को कुन निशाना ताक्ने गर्छौ? यसपल्ट मेरो साथ देवलाले पनि हेर्दैछ यसरी। अब कुन नाटक थाल्छौ मुनमुन? श्रुति सम्वेकमा हामीले अहिले सुनेको कथाको शीर्षक सहस्राब्दीकी प्रेमिका थियो। यसलाई किशन थापा अधिरले लेख्नुभएको थियो। आज हामी 100 वर्षका 101 कथा गोर्खापत्रले प्रकाशन गरेको यसै सङ्गालोबाट कथाहरू वाचन गरिरहेका छौं। कमल दीक्षित, शिव रेग्मी र शिवप्रसाद भट्टराईले यसभित्रका कथाहरूलाई सम्पादन गर्नुभएको छ। अब हामीले वाचन गर्ने कथा रोशन थापा नीरवको छ। कथाको शीर्षक छ स्थगित आत्महत्या। म चाँडै नै मर्दैछु। मान्छे किन मर्छन् मलाई थाहा छैन। मान्छे किन जन्मन्छन् मर्नका लागि यो चाहिँ थाहा छ, तर मलाई बाँच्नुको अभिप्राय त्यति चित्त बुझ्दो लागेन। यसैले आत्महत्या गर्दैछु। भर्खर एउटा साथीको क्लिनिकबाट मुसा मार्ने औषधि लिएर आएको छु। घरमा धेरै मुसाहरू छन्। दुःख दिएर भनेर साथीलाई ढाँटेर मुसा मार्ने औषधि किनेर बोकेर घर फर्के। घरमा संयोगवश कोही छैनन्। सबैजना आफ्नो आफ्नो कर्तव्य पालन गर्न र दैनिक जीवन भोग्न बाहिरिसकेका थिए। अर्थात् आमा, बा, दाई, दिदी, भाइ बहिनी आदि सबै नै। मेरा यी परिवार सबै नै यो टोल, यो देशका उच्च स्तरीय सम्भ्रान्तीय कुलीन व्यक्तित्व हुन्। केवल म एउटा निर्दो, अनावश्यक, व्यर्थ, निरर्थक मान्छे हुँ। अघि भर्खर मात्र प्रेमिकाले यसै भनेकी थिए। म कातर, अल्छी, लुहाँदै मान्छे हुँ रे। हजुर महोदय, म त्यस्तै छु त के गर्ने? प्रेमिकाको यस आक्षेपबाट मैले आत्महत्या गर्न खोजेको होइन। म यति लडतरो मान्छे होइन। प्रेमिकाले धोका दिँदैमा वा आक्षेप लगाउँदैमा आत्महत्या गर्ने कहाँ हुँ र? कुरा अर्कै छ। के छ त्यो थाहा छैन, तर पनि मलाई आत्महत्या गर्नु छ, बस यति थाहा छ। सोचे अहिले होइन, भरे खाना खाएपछि आत्महत्या गर्नुपर्ला। यत्रो बजारमा म एउटा निरर्थक जन्तु जन्मनुको पनि कुनै अर्थ छैन र मर्नुको पनि कुनै अर्थ छैन। यही अर्थहीन स्पर्शले मलाई आत्महत्या गर्न प्रेरित भयो कि? सम्भवतः होला, त्यसै भन्नुपर्छ एकछिनलाई। बेला बेलामा मलाई साथीहरूले व्यङ्ग्य दिने र घात गर्ने गरेका छन्। कोही मेरो रकम सापट लिएर बेपत्ता भएका छन् भने कोहीले मेरो बदखुवाई गरेका छन्। यो कारण पनि मैले आत्महत्या गर्न लागेको होइन मेरा मित्रहरू, अर्कै कारण र म आत्महत्या गर्दैछु। के कारण त्यो मलाई थाहा छैन, तर यति थाहा छ म आत्महत्या गर्दैछु। हद हुन्छ नि जिउनुको अर्थ वा महत्त्व पनि। कहिल्यै रसमय वा सार्थक लागेन। सानै उमेरदेखि कुरा बुझ्न थालेदेखि नै यसो भएको। यसैले परिवारहरू मलाई कि पागल बन्छ कि जोगी हुन्छ भनेर भविष्यवाणी गर्दथे र हाँस्थे मलाई हेरेर। अनि मलाई यस्तो लाग्थ्यो, मेरा परिवारहरू मेरा आफन्त नभए कुनै बिरानो प्रदेशका जन्तु अनुहार झैँ महसुस हुन्थ्यो। अनि म भागौँ कि सोच्दथेँ यहाँबाट, तर कहाँ कहाँ भागौँ? जहाँ भागे पनि उही त हो, उही मान्छे त हुन्। जताततै मान्छे नै मान्छे, कहाँ छ एक्लो, एकान्त, सुख, नितान्त वैयक्तिक। यसैले मेरो यो सोचाइको मेरा परिवारहरू हाँसेर ठट्टा गर्दथे। जो एउटा त्यस्तो दार्शनिक व्यक्ति हो जो बाँच्नुको अर्थ मिथ अफ सिसिफस पढेर खोज्न थाल्दछ भने यी मूर्खलाई के भन्ने? हजुर, मेरो अग्रज परिवारहरूले हेर्दा यस्तै छु। मैले बाँच्नुको होइन मर्नुका कारण र अर्थ सापेक्ष खोज्दैछु। खै कुरो बुझेको? बुझेनन्। परिवार मेरो अति नै व्यस्तकर्मी व्यक्तित्व हो, के बुझ्लान् र मेरो मनस्थिति? केवल फन टाइम पो भएको छु म त परिवारबीच, ठिकै छु। एक दिन त मेरो स्थिति दर्शनको अर्थ त बुझ्लान् नै। म बेकारी होइन, जागिरदार नै हो। खाना खान्छु, बस चढ्छु, अफिस पुग्छु, मेचमा बस्छु, टेबलका फोहोरहरू फालेपछि देख्छु फाइलहरूले मलाई जिस्काइरहेछन्। टिप्पणी उठाउनुपर्ने, पेन्डिङ फर्चोट गर्नुपर्ने, हाकिमको सुविधाहरू सदर गर्नुपर्ने आदि आदि मेरा दैनिक काम हुन्। तर मलाई विरक्त लाग्छ उही फाइल, उही टेबल, उही समय, उही कर्मचारी अनुहार, उही हाकिम अनुसार। हाकिमहरू पनि फेरि कस्ता छन् भने मेरो शैक्षिक योग्यताभन्दा कमका र कसरी कसरी हाकिम पद उछिट्याएका छट्टु व्यक्तित्व बोकेका जन्तुहरू हुन्। कसरी हुन्छ दर्शन, उपदेश दिने र आफूभन्दा शैक्षिक योग्यता बढी भएको कारण पेल्ने गर्छन्। कहिले कुन शाखामा सर्वे गर्ने, कहिले बर्खास्त गर्ने धम्की दिने, कहिले आफ्नो स्वास्नीको पेटिकोट साडी ड्राई क्लिनर्समा धुन पठाउने, कतिले यौनमत्त छोरीहरूलाई ट्युसन पढाउन पठाउने, बिदाका दिनमा आफ्नो फुलबारीमा पानी हाल्न र गोड्न लगाउने आदि काम गराउँथे कर्मचारीहरूलाई। म चाहिँ कुनै कुनै काम मात्र गर्थेँ, जस्तो पार्टीमा रक्सी किनेर लग्ने र उनका छोरीहरूलाई ट्युसन पढाउने। रक्सी किनेर लगिदिँदा जति आत्मग्लानी हुन्छ त्यति नै तिनीहरूका छोरीहरूलाई पढाउँदा विरक्त लाग्दछ। कुरा के भने, ट्युसन पढाउन गए कोठाको ढोका थुनेर अर्धनङ्ग बनेर डान्स गर्दै चुरोट र रक्सी पिउँदै ती हाकिम पुत्रीहरू ओठ चुम्ने, अङ्गाला मार्ने, संवेदनशील अङ्गमा हात लगेर जिस्काउने गर्दथे। असह्य भएपछि त्यहाँ नजाने मात्र होइन, हाकिमको अर्डर पनि मान्नै छोडिदिए, टेर्नै छोडिदिए। त्यसैले अचेल हाकिमहरू मसँग रिस फेर्ने दाउमा छन्, मलाई यो थाहा छ। तिनीहरूलाई थाहा छैन मसँग पनि एक प्रेमिका छन् जससँग मैले आदर्श प्रेम गरेको छु, तर प्रेमिका चाहिँ मसँग आदर्श प्रेम नगर्ने भएकी छिन्, यो भिन्नै कुरा हो। अचेल प्रेमिका पनि मसँग टाढिन खोजेको जस्तो लाग्छ मलाई। यसैले प्रेमिका पनि बारम्बार मलाई लाछी, ल्वाँदे, कातर आदि संज्ञाले गाली गर्ने भएकी छिन्, किनभने उसलाई बिहे गर्ने निकै धनाढ्य व्यक्तिहरूको अफर आएको छ अरे। मैले कि त अनुमति दिनु पर्यो बिहे गर्न, होइन भने मैले नै उनलाई बिहे गर्नु पर्यो अरे। मलाई यसमा दुःख छैन, प्रेमिकाले मलाई बुझिनन्, मेरो प्रेमलाई बुझिनन्। दुःख यसमा छ, प्रेमिका बिहे वा शारीरिक सम्बन्धलाई मात्र जोड र महत्त्व दिने गर्छन्। बिहेपछि हाम्रो सम्बन्ध प्रगाढ होला त, यो सारा विरक्ति मलाई आत्महत्या गर्न बाध्य गरिरहेछ। देशलाई हेरेर बाँचौँ यो कुरा पनि निरर्थक नै लाग्छ। खै कुन चाहिँ मदिरा प्रेमी विद्वानले देशी विदेशी नाताको नेताको नक्कल गर्दै यो कुरा टिभीमा सगर्व घोषणा गरेका मैले सुनेको हुँ। तिमी यो नसोच, देशले तिमीलाई के दियो, बरु तिमी यो सोच, देशलाई तिमीले के दियो। हाँसो उठ्छ, यो कुरा 17 शताब्दीतिर ठिक थियो, अहिले होइन। अहिले त देशबाट आफूले के लिन सकिन्छ त्यो सोच्नुपर्छ, सबैले सोचेको कुरा हो। यद्यपि सोचि नै रहेका छन्, चौतर्फी रूपमा देशलाई कथाबाट लुक्ने, ध्वस्त गर्ने हो यो कुराको खेल अहिले भएको छ भने, महोदय म आफ्नो कुन नेतालाई आदर्श मानु र भोट दिउँ? यसैले चिनेका नेताहरू मलाई कि बौला कि अराजक भन्छन्। ठिक भन्यो अन्तरी, जीवनको भरोसा केही छैन। अब कुन राजनीतिलाई मानेर जीवन सार्थक गर्ने हो, कुन निर्केवल छैन र मलाई एक्कासी लाग्छ। देश र मेरो स्थिति उही हो कि क्या हो? देश पनि आत्महत्या गर्न गर्न खोजे जस्तो, म पनि आत्महत्या गर्न गर्न लागे जस्तो अवस्थाको भने, म वर्तमान राजनीतिलाई गाली गर्न सक्छु, गुनासो गर्न सक्छु, तर त्यो बिग्रियो, देशले केही दिएन भनेर मैले आत्महत्या गर्न लागेको होइन। किन त थाहा छैन। यसैले मैले अब केही गर्नुपर्छ, आफ्नो जिन्दगीको फैसला परिवारबाट, साथीभाइबाट, हाकिम र अफिसबाट, प्रेमिकाबाट, राजनीतिबाट र यो साता स्थिति विरक्तिबाट। तर पनि मैले माथि उल्लेखित कारणबाट आत्महत्या गर्न लागेको होइन, आत्महत्याको प्रेरक तत्त्व त हुन सक्ला तर कारण चाहिँ होइन। कारण के हो थाहा छैन माउँदै, म आत्महत्या गर्छु यति थाहा छ। ओहो, यो कति यो कल्पना। कल्पनालाई पन्छाएर मुसा मार्ने औषधि एक जग पानीमा हालेँ र बोलेँ, बेसरी अब पिउनुपर्छ। पिएँ बिस्तारै बिस्तारै, सबै पिएँ, अब म सुत्छु। भोलि उठ्दा सबले थाहा पाउनेछन्, मेरो मृत शरीर हेरेर हाँस्नेछन्, रुनेछन्, रमाउनेछन्, गिल्ला गर्नेछन्, अफसोस गर्नेछन्, आदि आदि क्रिया गर्नेछन्। तर मलाई मतलब छैन, यो सबै सान्त्वना पाउन मैले आत्महत्या गर्न लागेको होइन। घडी हेरेँ, रातको 11 बजेछ, म सुतेँ, अँध्यारो भयो, निद्रा लाग्यो 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 लाग्यो, झप्पै अँध्यारो। फेरि झ्वाट्ट उज्यालो, यो के? यसो हेरेँ चारैतिर उज्यालो, घडी हेरेँ बिहान 7 बजेछ, झस्केर उठेँ, हेरेँ मरेको रहेनछु, अझै जिउँदैछु। खुसी हो कि के हो के गरौँ लाग्यो। राति कसरी कसरी बान्ता गरेछु। तकियाभरि र्यालले भिजेको टाउको दुखिरहेछ। उठेँ, लुगा लगाएर बाहिरिएँ। क्लिनिक पुगे, डाक्टरलाई देखाएँ, भने सबै। डाक्टरले पहिला उपचार पछि गाली गर्यो। उपदेश एउटा अर्को उपदेश विरक्ति, बाँच्नको सार्थकता। म उपचार गरेर घर फर्केँ। अहिलेलाई आत्महत्या स्थगित गरेँ, तर एउटा सत्य के हो भने एक दिन म अवश्य पनि मर्नेछु, त्यो पनि आत्महत्या नै गरेर। कुन दिन थाहा छैन, कुर्दैछु त्यो दिन जुन दिन म आत्महत्या गर्नेछु। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन स्थगित आत्महत्या कथाको वाचन हो। यो कथा रोशन थापा नीरवको कथा हो। यसलाई हामीले गोर्खापत्र 100 वर्षका 101 कथा सङ्गालोबाट वाचन गरेका हौं। आजको चारैवटा कथाहरू हामीले यसै सङ्गालोबाट वाचन गर्यौं। यस सङ्गालोभित्रका कथाहरूलाई कमल दीक्षित, शिव रेग्मी र शिवप्रसाद भट्टराईले सम्पादन गर्नुभएको हो। यिनै कथाहरूको वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiyutishruti@unn.com.np रहेको छ। हवस् त, अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रृङ्खलामा डाक्टर बानेर गिरेको उपन्यास निर्बन्धको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।